रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङ। प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका 10 गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 30औं सम्मेलन अर्थात् COP30 ब्राजिलको बेल्लेममा सम्पन्न भएको छ। सम्मेलनमा विभिन्न देशका अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हक अधिकारका बारेमा विषय उठान गरेका थिए। आजको श्रृङ्खलामा हामी COP30 समग्रमा कस्तो भयो र नेपाल र नेपालका आदिवासी जनजाति समुदायको मुद्दा उठान कस्तो रह्यो भन्ने बारे कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेफिम जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुङ्गा फद्र राई।
सर, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
हस्, नमस्ते हजुर, धन्यवाद।
आराम हुनुहुन्छ नि?
हजुर, ठिक छ हजुर।
ब्राजिलमा हालै COP30 चाहिँ सम्पन्न भएको छ होइन, कार्यक्रम चाहिँ कस्तो रह्यो नि?
हजुर, तपाईँले भन्नुभयो जस्तै यो जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भनौँ न, त्यसलाई चाहिँ COP भनिन्छ। यो जलवायु परिवर्तन सम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको वार्षिक सम्मेलन चाहिँ ब्राजिलमा भर्खरै सम्पन्न भयो। समग्रमा यो सम्मेलन चाहिँ अरू वर्षको सम्मेलनहरूभन्दा धेरै फरक चाहिँ रहेन आदिवासीहरूको दृष्टिकोणबाट चाहिँ नि।
COP सम्मेलनको नतिजालाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ? नेफिनको दृष्टिकोणबाट चाहिँ के के सकारात्मक उपलब्धि र कमजोरी देख्नुभयो नि?
COP चाहिँ नि आदिवासीहरूको लागि त्यति धेरै उपलब्धिपूर्ण भएन, उत्साहजनक भएन भन्ने प्रश्न एउटा स्वाभाविक हुनसक्छ होइन। यो प्रश्नलाई मध्यनजर गर्ने हो भने चाहिँ किनभने हामी आदिवासीहरूले चाहिँ नि यो जलवायु परिवर्तनको सन्दर्भमा अथवा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने कार्यक्रम नीति नियमहरू चाहिँ अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रसँग स्तरमा छलफल भइरहँदाखेरि हामीले मुख्य गरी हाम्रो अडान हाम्रो माग मुद्दा भनेको चाहिँ नि हाम्रो सामूहिक अधिकार नै हो, हाम्रो जल जमिन जङ्गल प्रकृतिसँगको हाम्रो साइनो सम्बन्ध र हाम्रो यो खालको सामूहिक अधिकारहरूको सुनिश्चित हुनुपर्छ भन्ने नै हाम्रो माग हो पहिल्यैदेखि। र यो वर्षको सम्मेलनमा पनि हाम्रो मुख्य मागहरू संसारभरिका आदिवासी जनजातिहरूको माग भनेकै हाम्रो सामूहिक अधिकारको कटौती हुनु हुँदैन, जलवायु परिवर्तनको नीतिले, जलवायु परिवर्तनको कार्यक्रमहरूले आदिवासी जनजातिहरूको संस्कृतिमा, भूमि जल जमिन जङ्गलसँगको सम्बन्धहरूमा चाहिँ कुनै खलल पुर्याउनु हुँदैन, नोक्सान गर्नु हुँदैन भन्ने नै थियो होइन। यो अडान अथवा यो मुद्दा उठाइरहँदाखेरि संयुक्त राष्ट्र संघमा आबद्ध सबै देशहरूले, सबै सरकारहरूले चाहिँ त्यति राम्रोसँग सुने जस्तो हामीलाई महसुस भएन होइन। भन्नुको मतलब केही राष्ट्रहरूले त आदिवासी जनजातिहरूको अधिकार, आदिवासी जनजातिहरूको पहिचान, संस्कृतिहरूको कुराहरूलाई चाहिँ पहिल्यैदेखि सकारात्मक रूपमै लिँदै आएको हो, तर संयुक्त राष्ट्र संघमा निर्णयहरू हुँदाखेरि, कुनै पनि सम्झौताहरू हुँदाखेरि चाहिँ नै सहमतिको आधारमा सबै राष्ट्रहरूले सहमति गरेर सहमतिको आधारमा निष्कर्ष निकाल्नुपर्ने भएको हुँदाखेरि चाहिँ नै 158 पक्ष राष्ट्रहरूले एउटै सहमतिमा पुग्नुको लागि चाहिँ धेरै गाह्रो हुन्छ होइन। त्यो कारणले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, आदिवासी जनजातिहरूको जल जमिन जङ्गल र संस्कृति प्रतिको चाहिँ आफ्नो विशिष्ट सम्बन्धहरूको सुनिश्चितताको लागि चाहिँ धेरै नै त्यहाँ पनि पैरवी गर्नुपर्ने अवस्था थियो, धेरै नै सङ्घर्ष गर्नुपर्ने अवस्था थियो।
सर, जस्तो यो COP30 चाहिँ जुन किसिमको यहाँहरूको हाम्रो आदिवासी जनजातिको अधिकार, पहिचान र भूमिको सम्बन्धी जुन चाहिँ लडाई अहिले तपाईँहरूले लडिराख्नु भएको छ नि होइन, त्यो अनुसारको निर्णय नहुँदा चाहिँ नेपालका आदिवासी समुदायलाई चाहिँ कस्तो प्रभाव पर्छ जस्तो चाहिँ तपाईँलाई लाग्छ नि?
जस्तै तपाईँ कहिले संसारभरिको एउटा प्रयास अथवा यो जलवायु परिवर्तन सम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको एउटा पहल चाहिँ के हो छोटकरीमा भन्न सकिन्छ भन्दाखेरि चाहिँ नि अब वन जङ्गलको संरक्षण बढाउने होइन, अनि तपाईँको चाहिँ यो फसिल फ्युल भन्छ खानीजन्य ऊर्जाहरू होइन, उत्खननबाट आएर यो जैविक ऊर्जाहरू जस्तै तपाईँको मटेरियल, डिजेल, पेट्रोल, कोइला जस्तो खालको तपाईँको ऊर्जाको स्रोतहरूलाई चाहिँ कम गरिकन तथाकथित स्वच्छ ऊर्जाहरू जस्तै जलविद्युत अथवा हावाबाट बिजुली निकाल्ने, घामबाट चाहिँ बिजुली निकाल्ने खालको थुप्रै कुराहरूमा चाहिँ जोड दिइरहेछन् होइन। अब यतातिर चाहिँ नै यो संसारभरिको पहल चाहिँ नि हुँदाखेरि आदिवासी जनजातिहरूले हाम्रो भूमि पो गुमाउनु पर्ने हो कि होइन, हाम्रो थाथलोबाट विस्थापित हुने हो कि भन्ने डर हामीलाई छ, किनभने विगतका संरक्षणको कार्यक्रमहरू राष्ट्रिय निकुञ्ज भए अथवा संरक्षित क्षेत्रहरू, शिकार आरक्षण क्षेत्रहरू यस्तोहरूले पनि अथवा वन जङ्गलको विभिन्न खाले यो वन संरक्षणको अभियानहरूले गर्दाखेरि हामी आदिवासी जनजातिहरूले नेपालमै पनि आफ्नो पुर्खेली थाथलो गुमाउनु पर्ने, आफ्नो चरणबाट चाहिँ हामीले चाहिँ आफ्नो चरिचरणहरू चाहिँ गुमाउनु पर्ने, बन्देज लगाउने खालको अनुभव हामीले भोगिसकेका छौँ। जलविद्युतहरू आयोजनाहरू, ठुल्ठुलो आयोजनाहरूले पनि तपाईँको खोला नालामा चाहिँ हाम्रो पहुँचहरू, खोला नालासँगको हाम्रो सम्बन्धहरू, खोला नालामा आश्रित हाम्रो संस्कृतिहरू चाहिँ मेटिँदै गएको हामीले अनुभव गराएका छौँ। भनेपछि हामीले पहिल्यै यस्तो खालको हाम्रो भोगाईहरूबाट पनि हामीले के भन्न सकिन्छ अथवा नेपालको आदिवासी जनजातिहरूले चाहिँ के कुरामा चाहिँ नि सचेत रहनुपर्छ भन्दाखेरि, अब जलवायु परिवर्तनलाई कम गर्नुको लागि अन्तर्राष्ट्रिय स्तरमा सन्धि सम्झौताहरू भइरहँदा र त्यही सन्धि सम्झौतालाई नेपाल सरकारले पनि कार्यान्वयन गर्ने तर्फ बढिरहँदाखेरि चाहिँ हामीले अझ बढी हाम्रो थाथलो गुमाउनु पर्ने हो कि, हाम्रो जल जमिन जङ्गलप्रतिको हाम्रो सांस्कृतिक सम्बन्धहरू अझ मेटिँदै जाने हो कि, त्यहाँ बन्देजहरू अझ कडा हुँदै जाने हो कि भन्ने खालको ठुलो खतरा चाहिँ हामीले देखिरहेछौँ होइन। हामीले त्यही कुराहरू चाहिँ नै यो अन्तर्राष्ट्रिय सम्मेलनहरूमा, छलफलहरूमा चाहिँ उठाउँदै आएको हो। र अहिलेको यो विश्व सम्मेलनले चाहिँ नै COP30 चाहिँ भन्नुको मतलब चाहिँ 30 सम्मेलनले चाहिँ नै एउटा निर्णय चाहिँ राम्रो के गरेको छ भन्दाखेरि, ऊर्जाहरूको चाहिँ नै भनौँ न यो धुवा बेसी निकाल्ने इन्धनहरूबाट स्वच्छ ऊर्जामा संसार चाहिँ नै परिवर्तन भइरहँदा नै क्रममा चाहिँ नै आदिवासी जनजातिहरूको श्रमिक हक अधिकारलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने एउटा लाइन चाहिँ त्यहाँ छ होइन। त्यसले चाहिँ के सहयोग गर्छ भन्दाखेरि, जस्तै तपाईँको चाहिँ नि डिजेल मट्टी तेल अथवा चाहिँ पेट्रोलको सट्टामा कोइलाको सट्टामा हामीले चाहिँ जलविद्युतबाट बिजुली निकालेर स्वच्छ ऊर्जामा चाहिँ हामी रूपान्तरण हुने भन्ने खालको कुनै कार्यक्रम आयो भने त्यो कार्यक्रमले त्यो कार्यले चाहिँ आदिवासी जनजातिहरूको सामूहिक अधिकारलाई, भूमि अधिकारलाई, सांस्कृतिक अधिकारलाई चाहिँ हनन गर्नु हुँदैन भन्ने यसले चाहिँ भन्न खोजेको होइन। त्यो चाहिँ एउटा ठुलो उपलब्धि हो।
सर, यो COP30 जुन निष्कर्ष अहिले यहाँले पनि सुनाउनु भएन कि एउटा लाइनले चाहिँ अब के आशा जगायो भन्ने कुरा पनि आयो, र आगामी दिनमा चाहिँ नेफिनले आफ्नो कार्यक्रमहरूमा चाहिँ सो कुरालाई चाहिँ रूपान्तरण गर्ने योजना चाहिँ त्यस्तो केही बनाएको छ?
नेपाल आदिवासी जनजाति महासङ्घ अन्तर्गतको यो जलवायु परिवर्तन कार्यक्रमको एउटा उद्देश्य नै के हो भन्दाखेरि, नेपालका आदिवासी जनजातिहरूको सामूहिक अधिकारलाई सुनिश्चितता गर्दै जलवायु परिवर्तन कम गर्ने कार्यमा हामीले पनि योगदान पुर्याउने, सरकारी नीति नियमहरू कार्यक्रमहरू बन्दाखेरि प्रभावकारी बनोस्, आदिवासी जनजातिहरूको अधिकार कटौती नभइकन देशको लागि राष्ट्रको लागि उचित र उत्तम कार्यक्रम र नीतिहरू निर्माण होस् भनिकन हाम्रो योगदानलाई चाहिँ अथवा हाम्रो आवाजहरूलाई चाहिँ सरकारहरू समक्ष उठाउने, पुर्याउने, शिक्षित बनाउने भएको हुनाले हामीले चाहिँ अब आगामी दिनमा पनि कसरी अगाडि बढ्ने भन्ने हाम्रो योजनाहरूमा चाहिँ हाम्रो चाहिँ पहिले जस्तै अथवा अहिले भइरहेकै जसो गरिकन यो आदिवासी जनजातिहरूको विशिष्ट खालको अवस्था, विशिष्ट खालको हाम्रो संस्कृति विज्ञान पद्धतिहरूलाई उजागर गर्दै नेपाल सरकारले चाहिँ जुन किसिमको कदमहरू अगाडि बढाउँछ त्यसमा चाहिँ नि हामीले पनि योगदान पुर्याउने होइन। हामीले चाहिँ नेपाल सरकारले ल्याएको नीति नियम र कार्यक्रमहरूमा अवरोध पुर्याउने नभइकन ती नीति नियम र कार्यक्रमहरूलाई चाहिँ कसरी उच्चतम खालको चाहिँ बनाउने, कसरी त्यसले चाहिँ सबै वर्ग समुदाय, आदिवासी जनजाति लगायतको विशिष्ट परिवेश, संस्कृति, पहिचानहरूलाई चाहिँ समावेश गर्दै राम्रो नीति कार्यक्रम कसरी बनाउन सकिन्छ भन्ने हामीले चाहिँ त्यो कुराहरूलाई चाहिँ उठाउँदै लैजाने र त्यो कुराहरूलाई सचेतीकरण गरेर राम्रो खालको चाहिँ वातावरण, राम्रो खालको चाहिँ अब जलवायु अथवा गाउँ, टोल, समाज निर्माण गर्नुको लागि हाम्रो कार्यक्रमको चाहिँ उद्देश्य र योजना पनि त्यही नै हो।
यो COP30 अर्थात् यो विश्व सम्मेलनबाट चाहिँ एउटा बाहिर चाहिँ समाचार के पनि आएको थियो भने यो अनुकूलन वित्तलाई चाहिँ 3 गुणा बढाउने सहमति भयो भनेर पनि समाचारहरू धेरै आयो नि त, हामीले पनि पढ्यौँ सुन्यौँ। र यसले चाहिँ नेपाल आदिवासी जनजाति अथवा नेपालको आदिवासी जनजाति समुदायलाई चाहिँ के फाइदा गर्छ सर?
यसो छ, अब जलवायु परिवर्तन भइरहँदाखेरि परिवर्तित वातावरणमा, परिवर्तित अहिलेको यो मौसमजन्य अथवा जलवायुजन्य अवस्थामा चाहिँ कसरी आफू अनुकूलित हुने, कस्तो खालको चाहिँ नि रणनीतिहरू, योजनाहरू बनाउने भन्ने चाहिँ नि संसारको अथवा विभिन्न देशहरूको अहिलेको चाहिँ नि जोड हो होइन। अब त्यो सिलसिलामा चाहिँ यस्तो खालको कामहरूलाई चाहिँ अनुकूलनको काममा चाहिँ बढी से बढी सहयोग चाहिन्छ, बढी से बढी चाहिँ प्रविधि चाहिन्छ, बढी से बढी वित्तहरू चाहिन्छ, बजेटहरू चाहिन्छ भनेर यो विकासोन्मुख मुलुकहरू, अति कम विकसित मुलुकहरूले चाहिँ आवाज उठाइरहेको अवस्था हो। र यो सन्दर्भमा चाहिँ आदिवासीहरूले अथवा नेपालको आदिवासीहरूले चाहिँ हामीले के भनिरहेको भन्दाखेरि, हामी आदिवासी जनजातिहरू चाहिँ सदियौँदेखि हाम्रो परम्पराले नै, हाम्रो संस्कृतिले नै के सिकाएको छ भन्दाखेरि चाहिँ प्रकृतिसँग हामी नजिक भएर आफ्नो वातावरण अनुसारको, आफ्नो थपलो अनुसारको, हावापानी अनुसारको आफूलाई कसरी अनुकूलित बनाउने, कसरी त्यसमा चाहिँ जिउने, कसरी आफूलाई समाहित गर्दै वातावरण सुहाउँदो जीवन यापन गर्ने भन्ने चाहिँ हाम्रो परम्पराले नै सिकाइ सकेको छ, हाम्रो संस्कृति नै त्यो देखिन्छ होइन। त्यो भएको भएर हामीले चाहिँ के भनिरहेछौँ भन्दाखेरि, नेपालले बनाउने अनुकूलन योजनाहरूमा, नेपालले बनाउने राष्ट्रिय अनुकूलन योजनाहरूमा, राष्ट्रिय अनुकूलनका बजेटहरूमा चाहिँ आदिवासीहरूको यस्तो खालको पुरानो अभ्यास परम्परा, जसले चाहिँ नि आफ्नो स्थानीय हावापानीमा अनुकूलित हुन सिकाएको छ सदियौँदेखि पुस्तौँदेखि। यो खालको मूल्य मान्यता र संस्कृतिहरूलाई पनि सम्मान गर्नुपर्छ, बजेट छुटाउनुपर्छ, प्रवर्धन गर्नुपर्छ, सम्वर्धन गर्नुपर्छ र यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने खालका हाम्रो माग हो। जस्तै उदाहरणको लागि डोल्पा, मुस्ताङ अथवा उपल्लो मनाङ जस्तो सुक्खा हिमाल पारीको जिल्लाहरूमा चाहिँ सुक्खा भए पनि वन जङ्गल नभए पनि त्यहाँ कसरी खेतीपाती गर्ने, त्यहाँ कस्तो खालको खेती लगाउने, कसरी कुन समयमा त्यसको छर्ने, कुन समयमा उत्पादन गर्ने, कसरी पानी व्यवस्थापन गर्ने भन्ने खालका परम्परागत ज्ञानहरू, प्रविधिहरू, हाम्रो चाहिँ प्रथाजन्य समाज सञ्चालनको विधिहरू, मुखिया प्रणालीहरू छन्, हो त्यसो त्यो अभ्यासहरूले चाहिँ त्यहाँको वातावरण अनुसार आफूलाई चाहिँ जिउनको लागि जसरी सिकाएको छ त्यो खालको विज्ञानलाई, त्यो खालको पद्धतिलाई, त्यो खालको हाम्रो परम्परालाई, संस्थाहरूलाई, समाज सञ्चालनको प्रथाजन्य हाम्रो व्यवस्थाहरूलाई चाहिँ सम्मान गर्नु पर्यो र त्यसलाई पनि तपाईँको राज्यको तर्फबाट चाहिँ बजेटहरू निकासा गर्नु पर्यो, आफ्नो राष्ट्रिय योजनाभित्र हाल्नु पर्यो भन्ने हाम्रो मुख्य माग मुद्दा हो, होइन? त्यसै गरी तपाईँको चाहिँ हामीले चाहिँ तराईको सिमसार क्षेत्रमा बस्ने आदिवासीहरूले अथवा तराईको गर्मीमा बस्ने आदिवासीहरूले चाहिँ कुन समयमा कस्तो खेती गर्ने, धेरै पानी पर्यो भने कसरी पानी कटान गर्ने अथवा कम पानी भयो भने कसरी पानीको व्यवस्थापन गर्ने भन्ने कुराहरूको ज्ञान चाहिँ हाम्रो परम्पराले, हाम्रो संस्कृतिले सिकाएको छ। तपाईँको चरण क्षेत्रमा, पहाडी क्षेत्रमा बस्ने आदिवासीहरूले चाहिँ चरणको व्यवस्थापन कसरी गर्ने, वैशाख जेठमा को महिनामा चाहिँ कुन क्षेत्रमा चाहिँ चरण चराउने र कुन महिनामा चाहिँ वन जङ्गलहरू, चरै चरणहरूलाई चाहिँ तपाईँको बन्देज गरेर त्यसलाई चाहिँ छेकथुन गरेर त्यसलाई फेरि त्यो पलाउनुको लागि, त्यसको चाहिँ नयाँ बिरुवा पलाउनुको लागि अथवा बिउ जोगिनुको लागि कसरी हामीले चाहिँ हाम्रो प्रथाजन्य मूल्य मान्यताहरू, संस्कृतिहरूले चाहिँ गरिरहेछौँ भनेर हाम्रो त्यो उदाहरण छ्यापछ्याप्ती छ। अवश्य खालको हाम्रो प्रथाजनिक अभ्यास, परम्परा, संस्कृति, मूल्य मान्यता, हाम्रो आफ्नै खालको समाजको बनावटहरूलाई चाहिँ राष्ट्रिय योजनाभित्र पर्न पर्छ। यसलाई मेटाउने होइन, यसलाई नजरअन्दाज गर्ने होइन, यसलाई मास्ने होइन कि यसलाई चाहिँ राष्ट्रिय योजना रणनीतिभित्र चाहिँ स्पष्ट रूपमा चाहिँ त्यो खालको अभ्यास र परम्पराको अस्तित्वलाई स्वीकार गरेर यसको प्रवर्धन गर्ने, यसको चाहिँ संरक्षण गर्ने र यसलाई चाहिँ आवश्यक पर्ने बजेटहरू पनि छुट्टिनुपर्छ भनेर हामीले यो जलवायु परिवर्तनको कार्यहरूमा हामीले चाहिँ नेपालमा राष्ट्रिय स्तरमा र अन्तर्राष्ट्रिय स्तरमा पनि हामीले उठाइरहेको कुरा नै यो हो। र यो विषयमा चाहिँ संसारभरिको आदिवासीहरूको एउटै भनाइ छ, तपाईँको चाहे उत्तर अमेरिका, क्यानाडा अथवा चाहिँ नि संयुक्त राज्य अमेरिकाको आदिवासी होस्, चाहे चाहिँ नि तपाईँको रसियातिरको आदिवासी जनजाति होस्, चाहे नर्वे, फिनल्यान्ड स्विडेनतिरको सामी आदिवासीहरू होस्, यो खालको सबैतिरको होइन आदिवासीहरूको भन्ने के हो भन्दाखेरि हाम्रो परम्परा, हाम्रो विज्ञान, हाम्रो ज्ञान, हाम्रो संस्कृतिले वातावरणलाई जोगाउनको लागि जुन भूमिका खेलेको छ, जुन मूल्य मान्यता सिकाएको छ, त्यो मूल्य मान्यतालाई चाहिँ नि अब नाश गर्ने होइन तर यसलाई चाहिँ नि संरक्षण गरेर, बजेट छुटाएर, वित्तको चाहिँ परिचालन गरेर अब यसलाई चाहिँ नि सुदृढ बनाउनु पर्छ भन्ने चाहिँ हाम्रो भनाइ हो।
सर, नेफिनले चाहिँ आदिवासी जनजातिको यो परम्परागत ज्ञान शिवलाई प्रवर्धन गर्न त धेरै कार्यक्रमहरू चाहिँ सञ्चालन गराएको छ नि त, जस्तै यहाँहरूको साइनो परियोजना अन्तर्गत चाहिँ अब कास्की, मुस्ताङ, लम्तुङ र मनाङको केही गाउँहरूमा पनि यो समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली अर्थात् सिबिमिसको त यहाँले अभ्यास नै गर्नुभएको छैन र यो कुराहरू र यो जुन COP30 चाहिँ यो संसार विश्वभरिको आदिवासी समुदायको लागि जुन सम्मेलन गर्दा चाहिँ त्यहाँ भएको विषयवस्तुको उठान हुँदा चाहिँ हाम्रो नेपालको आदिवासी जनजाति समुदायको लागि चाहिँ केही न केही कुरामा चाहिँ अब प्रभावकारिता अथवा केही न केही कुराको चाहिँ निचोड चाहिँ आयो होला। समग्रमा यसलाई चाहिँ तपाईँले यो अभ्यासलाई चाहिँ कसरी लिनुभएको छ नि?
जस्तै हामीले नेपाल आदिवासी जनजाति महासङ्घले यो जलवायु परिवर्तन कार्यक्रम अन्तर्गत चाहिँ गण्डकी प्रदेशको 10 गाउँमा र यता प्रदेश 1 सोलुखुम्बु लगायत हामीले यता बर्दियातिर, सिन्धुपाल्चोकतिर विभिन्न आदिवासी जनजातिहरूको गाउँ बस्तीहरूमा हामीले त्यहाँ रहेको आदिवासी जनजातिहरूको सांस्कृतिक सम्पदाहरू, त्यहाँको जैविक विविधताहरू, सांस्कृतिक मूल्य मान्यता र सांस्कृतिक महत्व भएका जडीबुटी जैविक विविधताहरूको एउटा दस्तावेजीकरण गरेका छौँ होइन। त्यो गर्नुको एउटा उद्देश्य के हो भन्दाखेरि आदिवासी जनजातिहरूको संस्कृतिले जैविक विविधताद्वारा वातावरणलाई कसरी जोगाइरहेको हुन्छ भन्ने कुराको दस्तावेजीकरण हो। त्यसै गरी हामीले चाहिँ नि यो आदिवासी ज्ञानमा आधारित सिपमूलक तालिमहरू अथवा आदिवासी ज्ञानमा आधारित आदिवासी संस्कृतिमा आधारित हामीले आयमूलक सिपमूलक तालिमहरूको पुस्ता हस्तान्तरणको लागि अभियान नै चलाएको छौँ होइन। अनि यसले चाहिँ के अन्तर्राष्ट्रिय स्तरमा सन्देश दिन्छ अथवा राष्ट्रिय स्तरमा के सन्देश दिन्छ भन्दाखेरि चाहिँ नि आदिवासीहरूको ज्ञान प्रविधि र विज्ञान चाहिँ नि प्रकृतिमा आधारित छ र यसले चाहिँ प्रकृतिलाई चाहिँ नि सर्वश्रेष्ठ मानिकन प्रकृतिको संरक्षण गर्छ। प्रकृतिको दोहन गर्ने होइन कि प्रकृतिमा आफ्नो ज्ञान विज्ञान र परम्परा अडेको हुनाले प्रकृतिको क्षमताभन्दा बेसी धान्यभन्दा बेसी चाहिँ हामीले कुनै पनि कुराको चाहिँ नि उपभोग गर्दैनौँ। अल्लो काट्नुको लागि अथवा सोया मालिङ्गो निकाल्नुको लागि हामीले वर्षभरिको कुनै महिनालाई मात्र उचित मानिकन त्यही अनुसार संस्कृति बनेको हुन्छ। यस्तो खालको कुराहरू जान्छ। तपाईँले भन्नुभयो जस्तै सिबिमिस भनेको चाहिँ समुदायमा आधारित अनुगमन र सूचना प्रणाली अन्तर्गत चाहिँ हामीले आदिवासीहरूको थाथलोमा भएका सांस्कृतिक सम्पदाहरू अनि तपाईँको सांस्कृतिक महत्त्व भएका जैविक विविधताहरूको हामीले दस्तावेजीकरण गर्यौँ। त्यसले के अन्तर्राष्ट्रिय स्तरमा सन्देश दिन्छ भन्दाखेरि चाहिँ सांस्कृतिक मूल्य मान्यताले भरिएको छ जैविक विविधताहरू। त्यो सांस्कृतिक मूल्य मान्यताले गर्दाखेरि पनि आदिवासी जनजातिहरूले चाहिँ जैविक विविधताको संरक्षण गर्दै आएको छौँ भन्ने कुरा चाहिँ हामीले उठान गरेको छौँ होइन। जस्तै तपाईँको हामीले धुप्पी चाह्यो भनेदेखि हामीले धुप्पीको जरादेखि नै बोटैसँग हामी काट्दैनौँ तर हामीलाई चाहिँ वर्षौँ वर्षसम्म धुप्पी चाहिने भएको भएर हामीले धुप्पीको संरक्षण गर्छौँ तर हामीलाई चाहिएको बेला धुप्पीको पात र धुप चाहिँ हामीले निकाल्छौँ भन्ने खालको सन्देश चाहिँ हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दिएर अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यसले के महत्त्व राख्छ भन्दाखेरि त्यसो भए आदिवासी जनजातिहरू चाहिँ संरक्षण र जैविक विविधता अथवा जलवायु परिवर्तनको कार्यहरूको मुख्य साझेदारहरू हुन् र उहाँहरूको सहभागिता र अधिकारको सुनिश्चितता हुनुपर्छ भन्ने सन्देशलाई चाहिँ यसले चाहिँ बलियो बनाउँछ।
सरकार स्थानीय तह अन्तर्राष्ट्रिय निकाय तथा आदिवासी संघ संस्थासँग मेफिनको समन्वय र सहकार्य कस्तो छ नि?
यस्तो छ, अब कस्तो भन्दाखेरि आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने आदिवासी जनजातिको आवाज अथवा भन्नु आदिवासी मात्रै नभएर महिलाको आवाज, दलितका आवाज, सीमान्तीकृतका आवाजलाई चाहिँ नि सामान्यतया एउटा समस्याको रूपमा, चुनौतीको रूपमा, अवरोधको रूपमा लिने पुरानो एक किसिमको सोच त अलिअलि छँदैछ होइन। आदिवासीले आवाज उठायो भने, महिलाले, युवाले, दलितले आवाज उठायो भने अथवा मधेसीले, कुनै पनि सीमाधिकृत वर्ग समुदायले आवाज उठायो भने त्यसलाई बाधा अवरोधको रूपमा, चुनौतीको रूपमा लिने एक खालको त्यो सोच चाहिँ नि पूर्ण रूपमा हटिसकेको छैन तर परिवर्तन भइरहेछ होइन। अनि मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि हामी आदिवासी जनजाति महासङ्गठनमा हामी आदिवासीहरूले यो कुराहरू उठाइरहँदाखेरि सरकारले कसरी लिन्छ अथवा अरू दात्री निकाय, अरू एनजिओ आइएनजिओहरूले, सरकारवालाहरूले कसरी लिन्छ भन्ने तपाईँको प्रश्नमा चाहिँ नि कतिपयले कतिपय ठाउँमा चाहिँ यसरी नै आदिवासीको यो कुरा त्यो कुरा होइन, जहिले पनि यस्तै कुरा उठाउँछ उस्तै कुरा उठाउँछ, यसले बाधा अवरोध टाइपको पनि हुनसक्छ। तर अहिले संसारभरि चाहिँ नि अब सबैको समान सहभागिता, विभिन्न विषय र विभिन्न पाटोहरूको चाहिँ उत्तिकै महत्त्व छ अनि त्यो हिसाबले जुन त्यो पुरानो सोच र त्यो खालको एउटा अलिअलि अवशेष अझै भए पनि तर कतिपयहरूले चाहिँ यसलाई हाम्रो कामलाई, हाम्रो आवाजहरूलाई, हाम्रो पैरवीहरूलाई चाहिँ सकारात्मक लिनुभएको छ होइन। र त्यसलाई चाहिँ सकारात्मक लिइकन ओहो यस्तो पनि हुँदो रहेछ, ओहो हो त है, हो त नि भन्ने खालको हिसाबले उहाँहरूले एउटा सिकाइको रूपमा, सकारात्मक रूपमा लिएको पनि हामीले पाएको छौँ। त्यो हिसाबले चाहिँ हाम्रो स्थानीय सरकार अथवा कुनै पनि तहको सरकारहरूले, सरकारवालाहरूले चाहिँ सकारात्मकै लिनुभएको छ जस्तो लाग्छ मलाई चाहिँ।
हस्त सर, यहाँले चाहिँ व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
सुन्नुभयो नेफिनका निर्देशक टुङ्गा भद्र राईसँगको कुराकानी। कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्कार।
जाना जा